360 में दुनिया की सबसे बड़ी जमहूरियत होने के दावेदार मुल्क भारत की जमहूरी इकदार पर सवालात क्यों, जानेंगे आज के शो में।
हमें मुल्क के अंदर तश्वीश है कि हुकूमत प्रेस की आज़ादी पर पाबंदियां लगा रही है, खुद मुख्तार इदारों को खोखला कर रही है।
अमेरिका के वॉशिंगटन स्टूडियो में आप सबको खुश आमदेद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं इरम अब्बासी। भारत की बड़ी ऑपोजिशन जमात कांग्रेस के रहनुमा राहुल गांधी ने अमरीकी दौरे के दौरान वॉशिंगटन डीसी के नेशनल प्रेस क्लब में गुफ्तगू करते हुए कहा कि भारत में जमहूरियत के तहफ्फुज़ की जद्दोजहद मुल्क का अंदरूनी मामला है और ये जमहूरी लड़ाई भारतीय अवाम को खुद लड़नी है, जिसके लिए भारत किसी और मुल्क या बैरूनी ताकतों पर इन्हिसार नहीं करता। इस मौके पर उन्होंने भारत की जमहूरियत को दुनिया के लिए एक असासा करार दिया, जबकि भारतीय वज़ीर-ए-आज़म नरेंद्र मोदी भारत को मदर ऑफ डेमोक्रेसी यानी जमहूरियत की माँ करार देते हैं। लेकिन अगर जमहूरियत के मुस्तहकम होने या ना होने पर जारी की जाने वाली आलमी दर्जाबंदी की रिपोर्ट्स पर नजर डाली जाए, खसूसन जब से नरेंद्र मोदी इकतदार में हैं, तो भारत की सूरत हाल कुछ ज्यादा अच्छी दिखाई नहीं देती। तो क्या भारत में हुकूमती और हिजब इख्तलाफ के रहनुमाओं के ये बयानात महज दावे हैं? ये भारतीय निज़ाम इतना मजबूत है कि वो अपनी जमहूरियत का दिफा कर सकेगा? आज के शो में हम यही जानने की कोशिश करेंगे। वीओए उर्दू अब व्हाट्सएप पर भी मौजूद है। स्क्रीन पर दिए गए QR कोड को स्क्रीन पर अपने दिखाइए और फिर हमारे व्हाट्सएप चैनल को सब्सक्राइब कीजिए ताज़ा तरीन खबरों, तजियों और दिलचस्प वीडियोस के लिए। जमहूरी रवायात और जमहूरी अमल पर नज़र रखने वाले आलमी इदारों की गुज़िश्ता चंद बरसों की रिपोर्ट्स में भारत की जमहूरियत की रैंकिंग कुछ कम हुई है। भारतीय हुकूमत ने अपनी दर्जाबंदी खुद जारी करने का इंदिया दिया है, जिस पर कुछ हलकों की जानिब से तशवीश का इजहार किया जा रहा है। जमहूरियत और इंसानी हकूक के लिए काम करने वाली गैर सरकारी अमरीकी तंजीम फ्रीडम हाउस ने इस साल की अपनी सालाना रिपोर्ट में भारत के हवाले से लिखा कि वहाँ जमहूरी तौर पर मुंतखब की गई हुकूमत भारत के जेर इंतज़ाम कश्मीर में बुनियादी हकूक की खिलाफ वर्जी में मुलव्वस थी, जबकि वज़ीर आज़म नरेंद्र मोदी की क़यादत में मुसलमानों और दीगर मजहबी अकलियतों के खिलाफ बड़े पैमाने पर जारी तशद्दुद को भी उजागर किया गया। भारत की आलमी स्कोर में 2013 के बाद से 10 पॉइंट्स की कमी वाकई हुई है। दूसरी जानिब बरतानवी जरीदे द इकोनॉमिस्ट के इंटेलिजेंस यूनिट ने भी अपनी ताज़ा तरीन डेमोक्रेसी इंडेक्स रिपोर्ट में भारत को बदस्तूर फ्लॉड डेमोक्रेसी यानी नाकिस जमहूरियत की दर्जाबंदी में रखा। ये रिपोर्ट दुनिया भर के 165 ममालिक और दो खितों में इंतखाबी अमल, अवाम की सियासत में शिरकत, वहाँ के सियासी कल्चर और शहरी आज़ादियों जैसे पहलुओं पर गौर करके उन्हें मुकम्मल जमहूरियत, खामियों वाली जमहूरियत, हाइब्रिड हुकूमत या आमराना हुकूमत करार देती है। भारतीय हुकूमत इन आलमी रिपोर्ट्स को मुस्तरद करती आई है। अल जज़ीरा ने अपनी एक रिपोर्ट में दावा किया है कि अक्सर आलमी रिपोर्ट्स में जमहूरियत पर बुरी दर्जाबंदी से परेशान होकर भारतीय हुकूमत ने अपनी डेमोक्रेसी इंडेक्स जारी करने का फैसला किया है और इस मकसद के लिए एक मकामी थिंक टैंक की खिदमात भी हासिल की हैं।
खबरों के पीछे नहीं भागते, हम कहानियां ढूंढते हैं, आम लोगों की खास कहानियां।
मैं कोई उनसे अलग मखलूक तो ना थी, तो क्यों ना मैं एक ऐसा काम करूं कि जिसमें मैं महारत हासिल करूं और वो नेकी क्या हो,
जो छोटी छोटी कोशिशों से बदल रहे हैं बेशुमार जिंदगियां।
मुझे जब भी जरूरत हुई मुझे इन्होंने माशाल्लाह कर्जा दिया और मेरा कारोबार बहुत अच्छा चला।
ला रहे हैं अपने इर्द गिर्द बड़ी तब्दीलियां।
सर जो यहाँ बच्चे हैं वो भीख मांगने वाले बच्चे हैं और जब ये बच्चे स्कूल में आए तो बहुत सारे बच्चे खुश हो रहे थे।
आज वहीं और यहाँ बेहिचक अपने प्लांटों पर मतलब अपने गोट के प्लांट पर आती हैं, पानी भरती है।
हम जाते हैं खबरों से आगे।
मैं हूँ नीलोफर मुगल,
समन खान,
सादिया ज़ेब्रांझा,
उमर फारूक,
चंद्रा डार,
गीति आरानी,
मुर्तजा ज़हरी।
हम हैं वॉइस ऑफ अमेरिका।
आज व्यू 360 में हम बात कर रहे हैं डेमोक्रेसी की क्या हालत है भारत में। भारत की सरकार खुद कहती है कि उनका मुल्क जो है वो एक पुरानी जमहूरियत है, सबसे दुनिया की पुरानी जमहूरी निज़ाम है भारत में, और वो एक मजबूत निज़ाम है, वहाँ पर शहरी आज़ादियाँ हैं और मजहबी अकलियतों को किसी तरह की परेशानी नहीं है। लेकिन फिर जब आप इंटरनेशनल रिपोर्ट्स की बात करते हैं या वॉच ऑर्गेनाइजेशंस की बात करते हैं जो कि ह्यूमन राइट्स पर नज़र रखते हैं, तो वो जो है भारत पर तनकीद कर रहे हैं। और उनका ये कहना है कि वक्त के साथ साथ और खसूसन जब से नरेंद्र मोदी ने इकतदार संभाला है, सो तब से माइनॉरिटीज़ के साथ जो सलूक किया जा रहा है वो काबिल कबूल नहीं है। साथ ही साथ जिस तरह से अपोजिशन लीडर्स को बकौल इन ऑर्गेनाइजेशंस के, इन ह्यूमन राइट्स ऑर्गेनाइजेशन के, उनकी आवाज़ को दबाया जा रहा है बज़ाहिर। बहुत सारे सहाफ़ी भी जो हैं इस बात की शिकायत कर रहे हैं कि भारत में जो प्रेस फ्रीडम है वो वक्त के साथ साथ कम हुई है, लेकिन भारतीय हुकूमत जो है वो इन दावों को मुस्तरद करती है। आज के शो में हम यही अहाता कर रहे हैं कि क्या भारत जो है वो इस तरह के, या उस पर कोई आलमी दबाव है इस हवाले से कि वो अपने इंसानी हकूक के हालात के बारे में, अपने इंसानी हकूक के तहफ़ के हवाले से दुनिया को कोई यकीन दहानी कराए। इस हवाले से अमरीकी महकमा खारजा में भी जब भी ये सवाल पूछा गया, ये सवाल उठाया गया कि इंडिया में जो ह्यूमन राइट्स वायलेशंस हो रही हैं जो कि रिपोर्टेड हैं, उनके हवाले से अमरीका जो है वो भारत से क्या बात करता है, क्या उस पर किसी किस्म का दबाव डालता है, तो हमेशा US State Department ने भी यही कहा कि ब्राहरास या डायरेक्टली इनडायरेक्टली निजी और आला सतह पर जो है अमेरिका भारत के साथ ये इश्यूज उठाता रहता है, और दुनिया भर में इंसानी हकूक के तहफ़ का अमेरिका जो है उसका दावा है कि वो कहता है कि उसके तहफ़ के लिए वो तमाम एहलकारों से बात करता है। आज व्यू 360 में हम बात कर रहे हैं कि राहुल गांधी जो कि वॉशिंगटन के दौरे पर हैं और उन्होंने ये कहा कि डेमोक्रेसी जो है वो भारत का अंदरूनी मामला है और डेमोक्रेसी को मुस्तहकम करना जो है वो खुद भारतीयों की जंग है, वो खुद भारत में रहने वालों की जंग है। उन्होंने अमेरिका और भारत के ताल्लुकात के हवाले से भी बात की, पाकिस्तान और भारत के ताल्लुकात के हवाले से भी बात की, जो कि प्रोग्राम में हम आपको आगे चल कर सुनवाएंगे। और साथ ही साथ हमारे न्यूयॉर्क के साथी अंशुमन अपते ने जो है एक और अपोजिशन लीडर से भी बात की। इस वक्त अंशुमन हमारे साथ हैं। जब राहुल गांधी अमरीकी दारुलहुकूमत में सहाफ़ियों से ख़िताब कर रहे थे तो दूसरी तरफ न्यूयॉर्क में भारतीय हिजब इख्तलाफ के एक और रहनुमा एक तकरीब में शरीक थे। कांग्रेस पार्टी से ताल्लुक़ रखने वाले रुकन पार्लियामेंट दानश्वर और साबिक सफारतकार शशि थरूर ने एशिया सोसाइटी के ज़ेर अहतमाम एक तकरीब में मुख्तलिफ मौजूआत पर अपने ख्याल का इजहार किया जिनमें भारत में जमहूरियत भी शामिल है। अंशुमन आप हमारे साथ इस वक्त न्यूयॉर्क से, थैंक यू फॉर ज्वाइनिंग अस, आप टेलीफोन के जरिए हमारे साथ हैं। तो अंशुमन ये बताइए कि जब ये तकरीब हो रही थी तो शशि थरूर ने किन मौजूदात पर बात की, फोकस क्या था? अंशुमन न्यूयॉर्क से और उन्होंने शशि थरूर का इंटरव्यू किया जिसमें भारत में डेमोक्रेसी के हालात पर बात हुई और मोदी हुकूमत के तीन टर्म्स के हवाले से भी बात की गई। हम कोशिश कर रहे हैं कि उनसे हमारा रابطہ हो सके। मुल्क में जमहूरियत कमज़ोर करने और प्रेस की आज़ादियों पर पाबंदी के हवाले से भी शशि थरूर से अंशुमन अपते ने बात की। इसके अलावा और जो मौजूदात ज़ेरे बहस आए उसमें भारत की फॉरेन पॉलिसी भी रही। नरेंद्र मोदी उनकी हुकूमत के दौर में ये भी जो उनका एक दावा है कि भारत एक मजबूत मीशत के तौर पर उभर कर सामने आया है, और यहाँ अमेरिका में भी बाज़ भारतीय निजात अमेरिकी जो हैं जो मोदी को सपोर्ट करते हैं वो भी यही दावा करते हैं कि मोदी जो है वो एक माशी तौर पर उन्होंने भारत को मुस्तहकम किया है, लेकिन साथ ही साथ इंसानी हकूक की खिलाफ वर्जियों के हवाले से कुछ का ये मानना है कि वो हालात बदतर हुए हैं भारत में, लेकिन भारत का खुद सरकार का ये कहना है कि वो जो है अकलियती हों या फिर अपोजिशन हो उनको भरपूर मौका देता है कि वो जो है अपना मौकफ दे सके। अंशुमान न्यूयॉर्क से हमें ज्वाइन करने की कोशिश कर रहे हैं और हम न्यूयॉर्क जाने की कोशिश करेंगे जहाँ पर हम आपको ये बता सकें कि जब उनकी शशि थरूर से बात हुई उसमें उन्होंने क्या कहा।
खबरों के पीछे नहीं भागते, हम कहानियां ढूंढते हैं, आम लोगों की खास कहानियां।
मैं कोई उनसे अलग मखलूक तो ना थी, तो क्यों ना मैं एक ऐसा काम करूं कि जिसमें मैं महारत हासिल करूं, और वो नेकी क्या हो
जो छोटी छोटी कोशिशों से बदल रहे हैं बेशुमार जिंदगियां।
मुझे जब भी जरूरत हुई मुझे इन्होंने माशाल्लाह कर्जा दिया और मेरा कारोबार बहुत अच्छा चला।
ला रहे हैं अपने इर्द गिर्द बड़ी तब्दीलियां।
सर जो यहाँ बच्चे हैं वो भीख मांगने वाले बच्चे हैं, और जब ये बच्चे स्कूल में आए तो बहुत सारे बच्चे खुश हो रहे थे।
आज वही और यहाँ बेहिचक अपने प्लांटों पर, मतलब अपने गोट के प्लांट पर आती हैं, पानी भरती है।
हम जाते हैं खबरों से आगे।
मैं हूँ नीलोफर मुगल।
समन खान।
सादिया ज़ेब्रांझा।
उमर फारूक।
चित्रा डार।
गीति आरानी।
मुर्तजा ज़हरी।
हम हैं वॉइस ऑफ अमेरिका।
न्यूयॉर्क में हमारे साथ ही अंशुमन अब्ते से हमारा रابطہ नहीं हो सका, लेकिन आपको ये बताते हैं कि अंशुमन आइए आपको लेकर चलते हैं शशि थरूर के इंटरव्यू की जानिब, जब वो भारत की सूरत हाल, भारत में जमहूरियत की सूरत हाल पर बात कर रहे थे। माजरत, टेक्निकल इश्यूज़ की वजह से वो इंटरव्यू हम आपको अभी नहीं दिखा पा रहे, लेकिन हम कोशिश करेंगे कि प्रोग्राम में आगे चलकर जो है हम आपको उनका ये इंटरव्यू दिखा सकें। शशि थरूर ने अमेरिका और भारत में इंतखाबी नतायज आने के बाद उम्मीदवारों के रद्दअमल पर भी अंशुमन से बात की, और उनकी तहरीक अगर बात करें कि उन्होंने भारत में जमहूरियत के हवाले से क्या बात की, तो उन्होंने अपने कंसर्न्स का इजहार किया कि किस तरह से जो है शख्सी आज़ादियाँ और प्रेस फ्रीडम जो है उसको फनपने की कोशिश जो है वो भारतीयों को करते रहना चाहिए। अगर राहुल गांधी की बात करें जो वाशिंगटन के दौरे पर हैं, तो उनका कहना था कि कांग्रेस पार्टी का नुक्ता नज़र अहम खारजा अमूर पर नरेंद्र मोदी हुकूमत के साथ मुताबिकत रखता है, जिसमें भारत के अमेरिका के साथ ताल्लुकात भी शामिल हैं। पाकिस्तान के साथ ताल्लुकात से मुतालिक एक सवाल पर भी उन्होंने जवाब दिया। इस इंटरव्यू से पहले आइए आपको लेकर चलते हैं कि शशि थरूर ने भारत में जमहूरियत की सूरत हाल पर क्या कहा।
इन इल्जामात के बारे में हम भारत के अंदर पहले ही आवाज़ उठा चुके हैं, और जब हम बैरूनी ममालिक में जाते हैं तो इन पर फोकस नहीं करते। तो हमें मुल्क के अंदर तशवीश है कि हुकूमत प्रेस की आज़ादी पर पाबंदियां लगा रही है, खुद मुख्तार इदारों को खोखला कर रही है, टैक्स अथॉरिटी और इन्फोर्समेंट डायरेक्टरेट के गलत इस्तेमाल से अपोजिशन पार्टीज को हरासा कर रही है। तो इस वक्त हमारी हुकूमत ऐसे कई गैर जमहूरी इकदाम उठा रही है जिसकी हम अंदरूनी तौर पर मजम्मत करते हैं, लेकिन यहाँ मुल्क से बाहर मैं इन पर बात नहीं करना चाहता।
अंशुमन ने शशि थरूर से भारत और अमेरिका के ताल्लुकात से मुतालिक भी बात की, और उनका नुक्ता नजर जो था वो काफी मुस्बित था। उसकी क्या वजहात उन्होंने बताई, आइए देखते हैं।
सबसे बड़ी तशवीश ये है कि इंतखाबात के नतायज जिस पार्टी के खिलाफ जाएंगे वो उन्हें कबूल करती है या नहीं। कम से कम भारत में हमें ऐसी मुश्किलात का सामना नहीं हुआ। हुकूमत ने ये कबूल कर लिया कि उन्होंने एक बड़ी तादाद में सीटें हारी, और वो इस हकीकत के साथ जी रहे हैं। लेकिन अमेरिका में कुछ ऐसी सूरत हाल है कि एक उम्मीदवार ये साफ साफ नहीं बता रहा कि इंतखाबात के नतायज अगर उनके खिलाफ आते हैं तो उन्हें वो कबूल करेंगे या नहीं। तो इस बात पर तशवीश है कि अमेरिका जैसी मुस्तकम जमहूरियत को जमहूरी अमल के बारे में ऐसी बुनियादी सवालों का सामना करना पड़ रहा है।
भारत के ऑपोजिशन लीडर राहुल गांधी का कहना था कि मुल्क में जमहूरियत काम नहीं कर रही थी, और लोगों को जमहूरी इकदार के लिए मुतहरक करने के लिए उन्होंने मुल्क गिर तहरीक चलाई। उनका दावा था कि उनकी तहरीक बहुत हद तक कामयाब रही है, जिसमें उन्होंने लोगों को याद दिलाया कि भारतीय माशरा हमेशा जमहूरियत पसंद रहा है और मुल्क में इंतहा पसंदी की गुंजाइश नहीं। राहुल गांधी का कहना था कि कांग्रेस पार्टी का नुक्ता नज़र अहम खारजा अमूर पर नरेंद्र मोदी हुकूमत के साथ मुताबिकत रखता है, जिसमें भारत के अमरीका के साथ ताल्लुकात भी शामिल हैं। پاکستان کے ساتھ تعلقات سے متعلق ایک سوال کے جواب میں انہوں نے کہا کہ جب تک دہشت گردی کا سلسلہ بند نہیں ہوتا پاکستان کے ساتھ مذاکرات نہیں ہوں گے۔ راہل گاندھی نے کہا کہ بھارت میں گزشتہ 10 برسوں میں جمہوریت کو نقصان پہنچایا گیا ہے۔
بھارت کی جمہوریت حملوں کی زد پر رہی ہے، اسے بہت بری طرح سے کمزور کیا گیا ہے اور اب وہ بحالی کے لیے کوشاں ہیں اور مجھے یقین ہے کہ یہ واپس لوٹے گی، مگر وہ تباہ حال تھی۔ میں نے مہاراشٹرا کی حکومت کو ہم سے چھنتے دیکھا ہے، یہ میری آنکھوں کے سامنے ہوا ہے۔ میں نے دیکھا کہ کیسے ہمارے قانون سازوں کو خرید لیا گیا اور انہوں نے وفاداریاں تبدیل کر لیں اور وہ اچانک بی جے پی کے قانون ساز بن گئے۔
بھارتی امور پر انسانی حقوق کی تنظیمیں جو نظر رکھ رہی ہیں، جیسے کہ ہم نے پہلے بھی بات کی کہ ان کو جو ہے تشویش لاحق ہے کہ بھارت میں اسپیشلی جو مائنورٹیز کے ساتھ سلوک کیا جا رہا ہے، جو اپوزیشن کے ساتھ کیا جا رہا ہے، پریس فریڈم کا جو گلا گھونٹا جا رہا ہے، اس پر یہ آرگنائزیشنز جو ہیں وہ تنقید کر رہی ہیں بھارتی حکومت پر اور انہیں تشویش کا اظہار بھی کیا ہے۔ اور ساتھ ہی ساتھ لیکن بھارتی حکومت کا یہ کہنا ہے کہ وہ ایک مضبوط جمہوری نظام کو آگے لے کر چل رہے ہیں اور اس کو بڑھا رہے ہیں۔ اب ایسے میں سوال یہ پیدا ہوتا ہے کہ کیا جو موجودہ حالات ہیں بھارت میں، وہاں پر جمہوری نظام کیا اتنا مضبوط ہے کہ وہ اس طرح کے جو مسائل جن کو کچھ آرگنائزیشنز ہائی لائٹ کر رہی ہیں اس کو نمٹ سکے، اور ان مسائل جو مسائل بعض مذہبی اقلیتی برادری کے لوگوں کو درپیش ہیں ان کو ہینڈل کر سکے، ان کو ٹیکل کر سکے، ان کی شکایات کو دیکھ سکے، اور ساتھ ہی ساتھ آزادی صحافت کے حوالے سے جو شکوک و شبہات اور جو اعتراضات بین الاقوامی آرگنائزیشنز میں پائے جاتے ہیں ان کو دور کر سکے۔ ہم نے آپ کو پروگرام میں راہل گاندھی کا انٹرویو دکھایا، وہ حزب اختلاف کے رہنما ہیں کانگریس میں، اس وقت واشنگٹن کے دورے پر ہیں، کوشش کریں گے کہ ان کے دورے کی اہمیت پر بات کر سکے۔ ساتھ ہی ساتھ ایک اور اپوزیشن لیڈر جو کہ واشنگٹن کے دورے پر موجود ہیں، ششی تھرور، جو کہ سفارتکار بھی رہ چکے ہیں، دونوں نے جو ہے بھارت میں جمہوریت کے حوالے سے بات کی اور پاک امریکہ اور بھارتی تعلقات پر بات کی۔ بھارتی امور پر نظر رکھنے والے بہت سے تجزیہ کار سمجھتے ہیں کہ اگرچہ 10 برس پہلے نریندر مودی کے اقتدار میں آنے کے بعد سے بھارت نے بہت تیزی سے ترقی کی ہے اور وہ عالمی سطح پر ایک بڑی معاشی طاقت کے طور پر ابھرا ہے، جہاں تک بات بھارت میں انسانی حقوق، مذہبی اقلیتوں کے ساتھ برتاؤ اور میڈیا کی آزادی کی ہے تو انہیں کافی تھچکا لگا ہے، اور ملک میں جمہوری نظام بھی کمزور پڑا ہے۔ کیا بھارت میں جمہوری ادارے اتنے مضبوط ہیں کہ وہ جمہوریت کو درپیش خطرات سے نمٹ سکیں؟ انہی موضوعات پر بات کرنے کے لیے ہمارے ساتھ یونیورسٹی نارتھ ٹیکسس کے پروفیسر وقار احمد موجود ہیں۔ ویلکم ٹو دی شو سر، بہت شکریہ۔ پہلے تو یہ بتائیے کہ ڈیموکریسی انڈیکس رپورٹ میں بھارت کی رینکنگ کم ہوئی ہے، ملک کے زمینی حقائق یا موجودہ حالات کو دیکھتے ہوئے ان رینکنگ سے کیا ظاہر ہوتا ہے؟
کم اس لیے ہوئی ہے کہ ڈیموکریسی سچ مچ میں خطرے میں ہے۔ میں وہ الارم ساؤنڈ کرنے کے لیے نہیں کہوں گا، خطرے میں اس لیے ہے کیونکہ جو لبرل ڈیموکریسی جسے کہتے ہیں وہ اس کی جو اسپیس ہے وہ کافی حد تک ہندوستان میں کم ہو گئی ہے۔ پہلے جیسے لبرل ڈیموکریسی کہا جاتا تھا، اور حالانکہ بہت بار کانگریس رول انڈیا میں نہیں بھی کرتی تھی، اپوزیشن پارٹی بھی پاور میں آتی تھی، تو ایک نیوٹرالٹی جو انسٹیٹیوشنز میں رہتی تھی وہ رہا کرتی تھی اور انسٹیٹیوشن ٹھیک طرح سے فنکشن کرتی تھی۔ پر اب اگر آپ دیکھیں گے تو بہت سارے جو انسٹیٹیوشنز ہیں جیسے کہ جوڈیشری ہے یا الیکشن کمیشن ہے، وہ امپارشلی اور کام نہیں کر رہی ہیں۔ جیسے کہ اس بار الیکشن ہوا تو الیکشن سے پہلے 2 چیف منسٹر کو جیل میں ڈال دیا گیا، الیکشن کمیشن پہ بھی جو ہے شک کیا گیا کہ وہ نیوٹرل نہیں ہے۔ اس کے علاوہ کانگریس پارٹی کی جو فنڈز تھی ٹھیک الیکشن سے پہلے وہ فریز ہو گئی۔ یہ تو एक और ही बात है कि माइनॉरिटीज की जो है स्पेस काफी श्रिंक कर चुकी है. माइनॉरिटीज को हरास किया जाता है, उनके घरों को गिरा दिया जाता है, उनके मस्जिदों को गिरा दिया जाता है, तो ये तो एक कंटिन्यूस प्रॉब्लम है ही है. पर ऐसा देखा जा रहा है कि चाहे वो सुप्रीम कोर्ट हो या हाई कोर्ट हो, इन पर भी जो है राइट विंग फोर्सेस का कब्जा हो चुका है. तो जुडिशरी की इम्पार्शियलिटी या इलेक्शन कमीशन की इम्पार्शियलिटी या पुलिस की इम्पार्शियलिटी, इन पे भी जो है अब काफी हद तक शक करने लगा गया है. हिंदुस्तान में मीडिया पे काफी पहले कहा जाता था कि मीडिया अच्छी है, पर अब जो है मीडिया पे भी जो है मीडिया कुछ बड़े हाउसेज में के अंदर ही कंट्रोल हो चुका है, तो मीडिया की इम्पार्शियलिटी भी जो है डिसअपियर कर गई है. तो इन सब वजह से जो है ह्यूमन राइट्स की इशू कौन आगे ले जाएगा, किस तरह से प्रोटेक्ट होगा, ये काफी जेपडी में है.
कि जब जमीनी हकायक जो आप बता रहे हैं अगर वो हैं, तो ऐसे में फिर भारतीय सरकार जो है वो कैसे इसको डिनाई कर सकती है, और वो क्यों जो इंटरनेशनल रैंकिंग है डेमोक्रेसी इंडेक्स के हवाले से उसको नहीं मानती?
देखिए, मानना नहीं मानना वो तो कोई भी प्राइम मिनिस्टर नहीं मान रही है, इसलिए क्योंकि कोई ऐसा इंस्टीट्यूशन बचा नहीं है जो गवर्नमेंट ऑफ इंडिया को इंटरनली चैलेंज कर सके और चैलेंज करके ये कहे कि ये प्रॉब्लम्स है और आप इसे हैंडल नहीं कर रहे हैं. इंटरनली गवर्नमेंट तब मानती है जब प्रेस फ्रीडम हो और प्रेस और जुडिशरी गवर्नमेंट को चैलेंज करके उसे अपने घुटनों पे ला पाए. तो ना ही प्रेस फ्रीडम है हिंदुस्तान में, ना ही जुडिशरी कम्प्लीटली इम्पार्शियल है और फ्री ऑफ पॉलिटिकल इंटरफेरेंस है. तो इसलिए ये गवर्नमेंट को फ्रीडम देता है कि वो जो मन में आए वो बोल दे और कह दे कि भाई हम इसे नहीं मानते, ये प्रॉब्लम हो चुका है.
वकार, ये बताइए कि अल जजीरा ने दावा किया है कि ये सारे इंटरनेशनल रैंकिंग को सामने रखते हुए इंडिया जो है वो अपना एक डेमोक्रेसी इंडेक्स कमीशन की तरफ उसको उसके क्याम की तरफ जा रहा है. तो फिर ऐसे में इस कमीशन, अगर ये खबर दुरुस्त है और अगर ये हो जाता है, तो उस कमीशन की फिर क्या अहमियत होगी?
उसकी कोई अहमियत मेरे ख्याल से तो होगी नहीं जब तक इम्पार्शियलिटी इंस्टीट्यूशंस में इम्बेडेड नहीं होंगी, तब तक उसकी कोई अहमियत नहीं होगी.
जी,
इस बार एक चीज जो बेहतर हुआ है वो ऑपोजिशन थोड़ा बहुत स्ट्रेंथन हुआ है. इलेक्शंस में ऑपोजिशन कहने लायक इस बार वोट्स लेकर, एटलीस्ट कहने लायक ऑपोजिशन स्ट्रेंथन हुआ है. तो ये एक इम्प्रूवमेंट है पहले के सर्कमस्टेंसेज में. पर फिर भी अगर आप देखेंगे तो ऑपोजिशन जो है हिंदुस्तान के अंदर खुली तौर से चाहे वो यूनिवर्सिटीज में हो प्रोग्राम्स नहीं ऑर्गेनाइज कर पाता. आप अगर देखेंगे तो स्टूडेंट लीडर जैसे उमर खालिद जेएनयू के हैं, वो कितने कई एक साल से जेल में बंद है, पर किसी की हिम्मत नहीं होती कि वो कहे कि ये एक लड़का है जो जेल में बंद है, जेएनयू का है, और उसकी क्राइम क्या है जो इतने साल से वो जेल में बंद है और उसे कोर्ट फ्री नहीं कर पा रहा है, उसे बेल नहीं दे पा रहा है. ये
सही वकार अहमद, क्योंकि हमारे पास वक्त कम है, मैं ये चाहूंगी कि आप ये भी बताइए कि कांग्रेस पार्टी के रहनुमा राहुल गांधी जो इस वक्त अमेरिका के दौरे पर है, उनके इस दौरे की क्या अहमियत है?
राहुल गांधी अमेरिका में मेरे ख्याल से इसलिए हैं ताकि वो यहाँ पे स्टूडेंट्स और यूनिवर्सिटीज में फ्रीली आकर लोगों के क्वेश्चंस को फेस करें और रिस्पॉन्ड करें, क्योंकि मेरे ख्याल से ये अपॉर्चुनिटी हिंदुस्तान में उन्हें मिलता नहीं है. क्योंकि स्टूडेंट्स अगर उन्हें हिंदुस्तान में यूनिवर्सिटीज में बुलाएंगे और सवाल पूछेंगे तो यूनिवर्सिटीज के वाइस चांसलर्स और प्रिंसिपल्स को फायर कर दिया जाएगा, डिसमिस कर दिया जाएगा बाय द सेंट्रल गवर्नमेंट. तो मेरे ख्याल से वो श्रिंक.
د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساوو هغه هاغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو. مونږ چې کله نیمګړی قصه ویل کیږي مونږ په باور بیلو. د کڑکېچ په شیبو کې زمون خوبونه امیدونه او د غوړه سباوند لپاره زمون ارزوګانې آزادې میډیا ته اړتیا لري. په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي. مونږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو. په وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو.
تاسو د ډي بي ویب پاڼه په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لارې خلاصولی شئ. د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شئ چې داغه اپ ډاونلوډ کړئ او له هغه ځای څخه د ډي بي ویب پاڼه وګورئ. د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره اندروید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او دا غا اپ ډاونلوډ کړئ. په دویم پړاو د آی اګری تھنې کی ښاګي او بیا د فلګ لاندې د کنیکټ تھنې کی ښاګي او په دریم پړاو کې بیا د اوکی تھنې یا پټه کی ښاګي له کنیکټېدو وروسته تاسو د دې وی پاڼه پرانیزئ او خپلې خوښې خپرونې وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپلې خوښې ټول پروګرامونه ریپورټونه او لیکنې ولولئ او وګورئ.
د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساوو هغه هاغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو. مونږ چې کله نیمګړی قصه ویل کیږي مونږ په باور بیلو. د کڑکېچ په شیبو کې زمون خوبونه امیدونه او د غوړه سباوند لپاره زموږ ارزوګانې آزادې میډیا ته اړتیا لري. په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي. مونږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو. په وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو.
تاسو د ډي بي ویب پاڼه په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لارې خلاصولی شئ. د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شئ چې داغه اپ ډاونلوډ کړئ او له هغه ځای څخه د ډي بي ویب پاڼه وګورئ.
د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره اندروید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ کړئ. په دویم پړاو د آی اګری تھنې کی ښاګي او بیا د فلګ لاندې د کنیکټ تھنې کی ښاګي او په دریم پړاو کې بیا د اوکی تھنې یا پټه کی ښاګي لکه نکته دو روستا تاسو د دې وی پانا فرانسي او د خپل پخې فارونه وګورئ
او له هغه ځای تاسو کولی شئ چې د خپل پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ.
استرالیا افتخارات نظامی فرماندهان خود را به دلیل آنچه جنایات جنگی در جریان ماموریت این افراد در افغانستان عنوان شده سلب می کند. گروه بین المللی بحران در گزارش تازه خود گفت است که با وجود کاهش کشت کوکنار در افغانستان، مواد مخدر تولید شده در این کشور همچنان به بازار جهان سرازیر می شود. شماری از خبرنگاران زن در تخار و بدخشان میگویند افزایش محدودیت‌ها بر کار و فعالیت زنان باعث نگرانی آنان شده و حراس دارند که طالبان فعالیت‌های زنان را به صورت کل در رسانه‌ها متوقف کند. و در برنامه روایت امروز در مورد مشکلات زنان خبرنگار صحبت می‌کنیم. بیننده و شنونده صدای آمریکا باشید.
البته فوزی احسان هستم و در 30 دقیقه آینده میزبان برنامه روایت امروز می باشم. البته در برنامه امروز در رابطه با مشکلات زنان خبرنگار، محدودیت هایی که با آن مواجه هستند به خصوص در داخل افغانستان، با مهمان برنامه محترم صدیق الله توحیدی روزنامه‌نگار صحبت میکنیم و در قسمت دوم برنامه هم زکیه محقق فعال سیاسی و حقوق زنان با خود داریم که در رابطه به نشست زنان در آلبانیا معلومات میتن که اونجا در رابطه به مشکلات زنان صحبت میشه. اما قبل از همه اینها یک چند خبر از افغانستان. استرالیا افتخارات نظامی شماری از فرماندهان ارشد نظامی خود را به دنبال جنایات جنگی که تحت نظارت آنان در جریان درگیری طولانی در افغانستان انجام شده است سلب می کند. ریچارد مالز وزیر دفاع استرالیا امروز پنجشنبه به پارلمان فدرالی این کشور گفت که افسران ارشد نظامی که در افغانستان خدمت کردند مدال‌های خدمت برجسته خود را از دست خواهند داد. این مدال‌ها عمدتاً به آن عده نظامیان استرالیایی تعلق می‌گیرد که نقش فرماندهی و رهبری در جنگ داشتند. به دلیل جنایاتی که گفته شده در طول جنگ در افغانستان در سال‌های 2005 الی 2016 انجام شده، مدال‌های برخی از فرماندهان آن کشور سلب می‌شود. گروه بین المللی بحران در گزارش تازه گفته که هرچند کشت تریاک در افغانستان زیر حاکمیت طالبان کاهش یافته، اما مواد مخدر تولید شده در افغانستان همچنان به بازار جهان سرازیر می شود. در این گزارش که امروز پنجشنبه منتشر شده آمده که فروشندگان همچنان به فروش ذخایر مواد مخدر ادامه و برخی از دهقانان در برابر ممنوعیت هایی که بر کشت تریاک وضع شده مقاومت می کنند. در ادامه این گزارش آمده که اقدام طالبان برای ممنوعیت کشت تریاک چشم‌انداز اقتصادی دهقانان و کارگران روستایی را که گزینه شغلی زیادی ندارند ویران کرده و به خصوص زنان متاثر شدند. در گزارش همچنان گفته شده که پیشنهاد شده که طالبان در قسمت اجرای این ممنوعیت باید با فقیرترین دهقانان نرمش نشان داده و تمرکز باید بر ایجاد اشتغال در صنایع غیر کشاورزی باشد.
و شماری از خبرنگاران زن در تخار و بدخشان میگویند افزایش محدودیت ها بر کار و فعالیت زنان باعث نگرانی آنان شده و حراس دارند که طالبان فعالیت های زنان را به صورت کل در رسانه ها متوقف کنند. یکی از زنان خبرنگار که 4 سال از در یکی از رسانه های محلی در تخار مشغول کار است میگوید که برای ادامه کار مجبور است هر روز با یکی از مردان محرم خانواده خود به دفتر برود و تحت نظارت او کار کند. البته آمر امر به معروف و نهی از منکر طالبان به تازگی به زنان در ولایت بدخشان نیز ابلاغ کرده که به زودی به طور کامل باید که قانون امر به معروف و نهی از منکر مراد کنند. خب در این مورد البته صحبت‌های بیشتر با مهمان برنامه میکنیم. بازم خوش آمدین. کسایی که تازه به ما پیوستن، برنامه روایت امروز است و در رابطه با مشکلات زنان خبرنگار صحبت میکنین و همچنان در رابطه با نشستی که در آلبانیا زنان در رابطه با مشکلات زنان صحبت میکنن. اما قبل از همه محترم صدیق‌الله توحیدی با ماستن و همچنان بانو زکیه محقق که هر دوی شان خوش آمدید میگم. سلام مهمانان گرامی، خوش آمدین.
سلام بر شما.
تشکر میکنم از وقتتان. البته با اجازه بانو محقق از توحیدی صاحب سوالا را شروع میکنم. توحیدی صاحب، اگر با در نخست معلومات بتین، آیا یافته ها و معلومات شما چیست؟ با چه تعداد زنها تا هنوز هم در افغانستان در رسانه ها فعالیت دارن و مصروف کدام فعالیت ها در کدام بخش ها هستن؟
زنان خبرنگار در افغانستان در ولایات فعالیت داشت، مثل هرات، قندهار، کندوز، بدخشان، تخار.
با معذرت توحیدی صاحب، صدایتان بسیار پخش است، اگر کمکی بلندتر صحبت کنین که شنونده و بیننده.
درست شد؟
بله بهتر شد. بله درست شد.
اما از میان 10,000 خبرنگار و کارمند در حدود بیش از 2,000 خبرنگار، مجری و کارمند رسانه‌ای در افغانستان، در اکثریت ولایات دوردست روی رفته زنان خبرنگار کار می‌کردند، از روز و فرا تا بدخشان و بادغیس و غور. اما با آمدن طالبان در 15 اگست 2021 و به تلقیفتن قوانین رسانه‌ای، نگاه خصمانه طالبان رسانه‌ها پروژه خبرنگاران و خبرنگاران زن تجزیاد از این خبرنگاران بیکار شده و در حدود 24 ولایت افغانستان اصلا دیگه یک خبرنگار زن یا بلکی یا خبرنگارنده برنامه نیست. اما با ما در ولایت مانند بدخشان و تخار و روی هم رفتن و مزار تعداد از کار میکرد و با بسیار چالش های پاکی بودن، مثلا باید پاس بزنن با از تویست پاسن نباید چیزشان نشته شود. اما برحال از رادیوهای محلی کار میکردن که با از قانون معروف و نهی طالبان تمام زمین های حضور زنان در افغانستان.
آقای توحیدی، شما از قانون امر بالمعروف و نهی از منکر یاد کردین. البته سوال ما همیست که خب با وجود که فعالیت های زنان خبرنگار کارمندان رسانه‌ای که به حساب خانما بودن، همه منع شده بودن و به شکل یک تعداد اما محدود کار میکردن یا پشت پرده یا با نقاب یا به انواع مختلف، اما حالا که قانون صدای زنان یعنی عورت گفته، به نظرتان حالا ای برای خانمایی که کار میکنن، حداقل با نقاب کار میکردن یا با مو چیزی که صورت خود میپیچاندن، چه معناست؟ این چه محدودیت های دیگر را میتونه وضع کنه باعث شوه؟
معناش زنانی که کار میکردن در رسانه افغانستان چون صدایشان داشته شده ولو که چهرهشان را بپوشانند و ماسک بزنن نباید حضور پیدا کنند و تلویزیون ها در کار به دلیل از این که تصویر دیروه را پرکنند اینا هم شاید متوقف شوند که تلویزیون ملی قندهار متوقف شد. زنان در کار از رادیو هم محروم شدن به خاطر که صدایشان در راست نیده میشن و صدای زن عورت است، چهره زن عورت است، نام زن عورت است و اینا هم گروه متعصب متحجر که تمام زمین های رشد پیش از نصف از نفوس جامعه را متوقف کردن. افغانستان گروگان گفتن این برنامه بیشتر شما را گاه میکردم در پروژه های ملی، پروژه های ملی هم که بلست کنین افراد تعصب و متحجر و قبیلی بیفتد نه خیر به ملت خواهد داشت نه هم مردم افغانستان. ما در یک به شدت بحرانی بستر میشنیم، بیش از 3 سال است که دروازه مکاتب برای دختران بسته، تمام ارگانهای دولتی حضور زنان اکثرا خالی است، به حد معلمینی که کار میکنند دوره ابتدایی را مشغول تدریس هستند معاششان به 5000 افغانی تقلیل یافته در حالی که یک نفر بی‌سواد 60000 افغانی ماهوار معاش میگیرد. جهان همه این مظالم که علیه زنان و مردان افغانستان
تحویلی صاحب، البته مشکلات واقعا زیاد است طوری که شما هم یادآوری کردین و به طور مکرر نشر میشه و شاهد هستیم. خب به نظر شما رای حل چیست حالا که حتی صدای یک خانم و خصوص خبرنگارا که واقعا صدایشان بخشی از کارشان است یا صورتشان بخشی از کارشان است، به نظر شما حالا رای حل این مشکل چی است؟ شما فکر میکنین این مشکل رای حل داره، حل میشه، یا فکر میکنین زنان از صحنه خارج میشن؟
مطالعاتی که دارم از طالب و از ذات طالب احتمال این گروه و سادگی آماده شوند و شهروندی را بپذیرند و حقوق زنان و کودکان را بپذیرند و اصل انتخابات را و افتخوا را بپذیر بسیار کم سفر و متماختم. این گروه شدت گروه مذهبی ایدئولوژیک متاسف و قبیل گروه است. از اینا وقتی حقوق زن گفته میشه باز زنان قبیلی خودشان به نظر میشه. اینا به حد مانده و ارتجایی هستند برسان مباحثی که این روز هست این مباحث قابل درک
هست. توحیدی صاحب شما
رای هر در مبارزه در برابر این گروه نه تعامل رای محل است، نه تسامح رای محل است، نه این گروه تا زمانی که انسجام وجود در میانشان اینا وزیر خواهند.
توحیدی صاحب شما کدام رای حل هم به کشورهایی که هستین فعلا انجمنای خبرنگارا در بیرون از کشور هم یعنی فعالیت میکنن با هم تلاش دارن که راهای حلی را جستجو کنن، اگر شما چنین کارهای جریان داره و معلومات دارین خوب یا در جریان هستین کدام پیشنهادی داشتین، کدام مرجع است که یک راه حل دیگه داشته باشه یا راه فشاری باشه بر طالبا، چنین چیزایی در جریان است؟
هیچ چیز. طالب یک گروه یاغی است که اصلا نه ایالات متحده آمریکا را نه برای تقرا نه مردم افغانستان را تحویل میگیره نه به صدای کسرا گوش میده و صدای مردمش توجه نداره. مردم خودش را قتل عام میکنه، مردم خودش را زندانی میکنه. نظامی که 17 تا 25 هزار زندانی دارد، زندانی سیاسی و مبخیانه انکار میکنند، رژیمی که دختران را زندانی میکنند و مفقود الاثر میسازند یا تجاوز میکنند به خاطر گناه حق شد باید، رژیمی که تمام مجرای آزادی را بسته، این نظام جز سقوط راه حل و چیزی ندارد.
توحیدی صاحب، اگرچه صدایتون هم بسیار ما یعنی مشنویم اما یک کمی قطع میشه صدایتون، من میخواییم یک سوال آخر از شما داشته باشم. خب به نظرتون مردم افغانستان در داخل افغانستان دسترسی به اخبار و اطلاعات دارن؟ اگر دارن هم معلومات بتین، اگر ندارن چطور شده که اینا چگونه این اطلاعات از اینا گرفته شدن یا راهایش؟ رسانه
داخل افغانستان رسانه طالبان هیچ خبر بدون ایزان مقامات طالبان با رجا و یا رابیت اصول طالبان نشر پخش نمیشد. اما تکنولوژی این زمینه را مساعد کرده که تمام رسانه‌ها در بیرون از افغانستان فعالیت میکنه، قابل دریافت از در افغانستان و مردم افغانستان معلوماتشان از رسانه های که بر افغانستان برنامه پخش میکنند یا رسانه های بید هستند فعالیت دارن از اینا میگرد و خود شبکه های اجتماعی مبدل شده به یک منبع خبری بسیار وسیع.
یعنی جبران میکنه اما کمبود فعالیت های رسانه‌ای در داخل افغانستان به خصوص فعالیت های رسانه‌ای مستقل و آزاد، میتونه رسانه های بین المللی در افغانستان مثل صدای امریکا یا دیگر را جبران کنه و رسانه های اجتماعی که شما از اون آوردین؟
امروز تا جای از کار کرده، اما طبیعی است که رسانه‌ای که در داخل فعالیت داشتن، دسترسی داشتن، اطلاعات در مصرف جمع‌آوری میکردن و طبیعی است با مصرفات مواجه هستیم. اما به هر حال هیچ رویداد اتمام شده نمیتونه، هیچ اتفاق کرده طالبان نمیتونن سانسور کنن کمک سازن. مردم در جریان تمام حوادث یا به صورت کامل یا ناقص قرار.
توحیدی صاحب از شما بسیار تشکر میکنیم از معلوماتتان و از وقتتان، اگرچه صدای شما را خیلی هم با وقفه داشتیم. سپاس از شما، باقی روزتان خوش.
سلامت.
تشکر از آقای توحیدی و میریم یک وقفه کوتاه داریم و بعد از او سالار با زکیه محقق فعال سیاسی و حقوق زنان مطرح میکنیم، البته در رابطه به نشست زنان در آلبانیا.
مرور هفتوار بر مهمترین رویدادها و گزارش‌ها از افغانستان و جهان هر جمعه شب از ساعت 7 تا 7:30 در برنامه 30 دقیقه از تلویزیون آشنا صدای آمریکا. پخش زنده این برنامه را در نشرات ماهواره‌ای صدای آمریکا نیز دنبال کرده می توانید.
با تشکر از اینکه بیننده و شنونده برنامه روایت امروز از صدای امریکا هستین. البته در این قسمت برنامه بانو زکیه محقق فعال حقوق زن با خود داریم. زکیه جان از شرکت کننده های نشستی است که زنان فعال در آلبانیا برگزار کردن و در رابطه با حقوق زنان در اونجا صحبت میشه. معلومات زیادتر از خود زکیه جان میپرسیم که روی چه مسائل صحبت میکنن. زکیه جان خوش آمدید، تشکر از وقتت.
بسم الله الرحمن الرحیم. سلام خدمت شما و بینندگان و شنوندگان عزیز. بله. نشست ویانا.
بله. نشست امروز در رابطه با چی است؟ مشخصا در این نشست چه وقت شروع شد؟ در رابطه با چی صحبت میشه؟ کیها شرکت کردن؟ البته نام کسا را ضرور نیست نام که بگیرین، اما حداقل یعنی خانم‌ها از داخل افغانستان هستن یا خانم‌هایی که در کشورهای دیگه هستن اونجا یک جا شدن با هم، کیا هستن؟
البته نشست ویانا نشست به مدت 3 روز در آلبانیا ادامه خواهد داشت. ما امروز در روز دوم بودیم و موضوعات مهمی در رابطه با نقص حقوق زنان، نقص حقوق بشر که متاسفانه توسط گروه حاکم در افغانستان از 3.5 سال به این طرف تحمیل میشه، در این رابطه ما مباحث مفصل و مهمی داشتیم و اشتراک کننده ها از کشورهای مختلف هستند. خواهرای افغانستانی ما از کشورهای مختلف اینجا جمع شدند تا در مورد شرایط فعلی افغانستان و در مورد آیندهشان تصمیم بگیرند و صحبت. البته جزئیات داخل جلسه را ما نمیتونیم که برای فعلا اینجا باز کنیم، ولی ما روی مسائل مهمی همچون ای که چگونه میتونیم خطر ادامه تعامل جهان با طالبان را در افغانستان به اونا گوشزد کنیم و به اونا برسانیم، روی از این موضوع صحبت کردیم و همچنان روی موضوع کمک هایی که به افغانستان سرازیر میشه در قسمت ای که هیچ شفافیتی که این کمک ها کجا میشن و چی با اینا صورت میگیره، چون مردم افغانستان امروز در یک فقر دست و پنجه نرم میکنن. این کمک هایی که به اونا میرسه، قاهران مطرح کردن که اگر این کمک ها قطع شوه که خب در افغانستان همگی از گرسنگی درمانده میشن، ولی در قسمت ای که شفافیت سازی شوه، ای که این کمک ها چگونه ما میتونیم جلو وزیر بگیریم که اینا در قسمت اهداف طالبان اینا استفاده نشن و بیشتر برسن به دست کسانی که واقعا نیازمند هست. در این مورد هم ما بحث هایی داشتیم و خواهرها نظریات خود را دادن.
زکیه جان، از بانوان کشورها، نماینده های کشورها منظورم است در این نشست کیها شرکت دارن؟ کسی است طبق گزارش هایی که داریم رینا امیری نماینده ایالات متحده در امور حقوق بشر در افغانستان در این نشست شرکت داشتن و بانوان افغانستان البته همواره انتقادشان از بانو امیری بود که مشخصتر و صحبت نمی کنه، موقف خود واضح تر بیان نمی کنه، انتقاداتی در کل داشتن. اینا هستن، حضور داشتن، چی گفتن؟ صحبت های از اینا چقدر مورد قبول بود یا آیا اینا از زنا شنیدن؟
بله، نماینده های مختلف از کشورهای مختلف حضور داشتن. خانم رینا امیری هم بودن اونجا، صحبت کردن و نمیفهمم که ما ایره چطور مطرح کنم. متاسفانه ما باز هم جوابهایی را که خواهانش بودیم نگرفتیم از ایشان و سوالهایی را مطرح کردن خانم ها در جلسه دیروز از خانم امیری، ولی باز هم ما به یک نتیجه کلی نرسیدیم که اینا موقفشان در رابطه با قضایایی که در افغانستان امروز در جریان هست، مخصوصا در رابطه با حقوق زنان، نقص آشکار حقوق زن. شما ببینید که قانون اخیری که توسط وزارت امر به معروف و یا اداره امر به معروف طالبا و نهی از منکرشان ای ایجاد شده و مطرح شده در افغانستان، ای دیگه آخرین تیر اینا به سمت حذف کلی زنان از جامعه هست. و اینا متاسفانه نمیفهم مشخصا چیزی در این رابطه نگفتن. ما باز هم در امروز هم در این رابطه صحبت کردیم و فردا هم دوباره سوال ها و تشویش هایی که ما داریم در این رابطه از اونا خواهیم پرسید.
زکیه جان تشکر. و انتظار زنانی که شرکت کرده یعنی گرده هم اومدن در این جلسه، از این جلسه چیست؟ اینا چه میخوان به دست بیارن در پایان جلسه که شما گفتین 3 روز؟ از 3 روز وقت زیادی است. خب نماینده های کشورها هم از مثل بانو امیری، خب انتظارتان چی است؟ از اینجا چه میخواین در آخر به دست بیارین از این گفتگوها هم نتیجه؟
ما میخواهیم که به جهان صدای مظلوم زنای افغانستان برسانیم. اینا قربانیان اصلی متاسفانه معامله شدن که در افغانستان صورت گرفت. از روزی که طالبان به قدرت رسیدن، به شکل سیستماتیک زنها از تمامی بخش‌های جامعه، اینا اول از اینا انسان زدایی میشه، بعد از اینا به سمت ددخانه ها زندانی میشن. و ما میخواییم به جهان خطر این مسئله را برسانیم که اگر امروز افغانستان قربانی ای ایدئولوژی طالبانی و ای گروه متحجر هست، در آینده اینا منتظر پیامدهای به جهان باشن، به کشورهای منطقه باشن. و ما البته کار طالب بسیار برای ما قابل تعجب نیست، چون طالب هدفش همی است. آنچه که برای ما حیرت انگیز هست تعامل جهان با این گروه هست.
شما تعجب میکنین وقتی شما از تعامل جهان با طالبان تعجب میکنین به گفته خودتون؟ خب فکر میکنین و میگین که ما شما میخواین صدای مردم به گوش جهان برسانین. خب تا حال فکر میکنین صدای زنان یا مردم افغانستان به خصوص زنان دنیا نشنیده؟ کشورهای به خصوص دخیل در امور افغانستان یا کشورهای مسئول، کسانی که مسئولیت دارن رسیدگی کنن به موضوعات نقض حقوق بشر در کشورهایی که نقض وضعیت رخ میده؟
صدای ما را شنیدن یا نمیفهم یا خود را به نشنیدن میزنن، ولی ما به کار و مبارزه خود ادامه میدیم و ما هر نشستی را که این فرصت را فراهم کنه برای زنای افغانستان که اینا بتونن صدای خود را به جهان برسانن را ما غنیمت میشماریم و این برای ما فرصت بزرگ است و صحبت خود را خواهیم داشت. و ما را یاد یک شیر میندازه تعامل جهان با طالبا که میگه تاوان را دل ما هرچی بود داد، چشم انتظار باش در این ماجرا. تو هم اگر امروز زنان افغانستان 23 میلیون انسان در افغانستان قربانی طالبا هست، اینا فراموش نکنن که افغانستان در حال تبدیل شدن به یک مرکز صدور تروریسم بین المللی در جهان هست. اینا باید این را درک کنن و بفهمن که پیامدهای دراز مدت این تعامل و این چشم پوشی و این بیتفاوتی در برابر آنچه که در افغانستان رخ میده چی هست. و خواست ما از برگزاری همچون نشست ها برانگیختن حساسیت هست و فریاد زدن این هست که شما با حذف صورت مسئله نمیتونین که مسئله را حل کنین. شما تا زمانی که نیاین و مسئله افغانستان و مسئله فاجعه‌ای که در افغانستان در حال رخ دادن هست به شکل مستقیم و به شکل مسئولانه برخورد نکنین، در آینده جهان در حقیقت قربانی تروریسم و قربانی یک فکر طالبانی هست. بنابراین خواست ما از جامعه جهانی، خواست ما از کشورهایی که خود را دایدار حقوق بشر و حقوق زن میدانن این هست که اینا از مسئولیت خود فرار نکنن، اینا حساسیت در افغانستان بدانن و تلاش کنن که در قسمت ایجاد رای حل و اعمال فشار به طالبا یک فرصتی را ایجاد نمایند.
زکیه جان تقریبا 2 دقیقه دیگه باقی مانده به ختم برنامه، در اینجا میخواییم همو به عنوان جمع‌بندی اگر بگویی، خب در 3 سال گذشته صدای زنان افغان کمتر به گفته شما شنید، گله های شما هم دارین، حالا این نشست با چه دیگه نشست ها با دیگه صداها چه تفاوتی خواهد داشت که شنیده شود؟ فکر میکنین زنان افغان دیگه چه کاری باید بکنن که صدایشان شنیده شود؟
البته این نشست ها امیدهای نسبی را به ما میده. ما امیدوار هستیم که در دراز مدت جهان به این اشتباه بزرگ خود پی ببره که تنها گذاشتن زنان افغانستان در مقابل یک گروهی که به هیچ قانونی و هیچ نرمی اینا پایبند نیستن، اینهایی که خون هزاران انسان بیگناه را ریختاندن، اینهایی که به نام دین قوانین اسلامی را زیر پای کردن و به هیچ چیز اینا پایبند نیستن، به اشتباه خود جهان پی ببره و بدانه که آنچه که امروز دامنگیر مردم افغانستان هست در آینده دامنگیر جهان خواهد شد. تفاوت صدای ما شاید خیلی تفاوت نکنه، ولی خب ما هم در ادامه مبارزاتی که وجود داشت ما مبارزات خود را ادامه میدیم و امیدوار هستیم که در دراز مدت نتایج مثبتی را ما شاهد باشیم.
تشکر میکنم بانو زکیه، محقق فعال سیاسی و فعال حقوق زنان، که وقت دادین و به برنامه آمدین. به شما در ادامه برنامه که دارین آرزوی موفقیت میکنم و با امید پیروزی هایتان. البته باید یادآور شم که نشست بزرگ زنان در آلبانیا برگزار شده و در اینجا تعداد زیادی از فعالان حقوق زن به شمول نماینده های از کشورها مثل رینا امیری، نماینده حقوق بشر ایالات متحده در امور زنان و دختران در افغانستان اوجا شرکت دارن و این نشست 3 روز بود. با همین البته برنامه امروز، روایت امروز به پایان میرسانیم چون وقت برنامه خلاص شده، اما برنامه های صدای امریکا همچنان ادامه خواهد داشت. برنامه بعدی برنامه صدای شماست که همکارانم او را به شما پیشکش خواهند کرد و در اوجه منتظرتان خواهند بود که زنگ بزنین، نظریات و پیشنهادات تان در رابطه با مشکلاتی که در افغانستان دارین شریک بسازین. تا دیدار بعد و برنامه های بعد، از طرف من فوزی احسان خداحافظ.
تصویر واقعی از رویدادها در افغانستان و جهان، از استودیوهای ما در واشنگتن.
اینا روز به اسم
احمد سیرجی هستم.
من محمد احمدی هستم.
من سهر عظیمی هستم.
نجیب خلیل هستم.
بحث‌های مهم کنگرس و تازه‌ترین خبرهای انتخاباتی آمریکا،
جلسات قصر سفید، تصامیم و سفرهای رئیس جمهور ایالات متحده،
موضع‌گیری ها و پیام های دیپلماتیک وزارت خارجه و تحرکات نظامی وزارت دفاع آمریکا.
نظر بر زندگی در آمریکا و بررسی وضعیت مهاجرین در این کشور، خبرها و گزارش ها از انکشافات طبی و تکنولوژی.
صدای آمریکا به حیث منبع موثق و جامع خبرها، فراتر از سرحدها همه پهلوهای مسائل را تدقیق و واکاوی می کند.
ما از مقامات حکومتی سوال می پرسیم، با دیپلمات ها و کارشناسان مسائل مصاحبه می کنیم و صدای مردم عام افغانستان را بازتاب می دهیم.
صدای آمریکا مشعلدار آزادی بیان در افغانستان است.
عبدالولی اورکن،
نورانگیز رستم‌زاده، مستصفی.